والصلاة والسلام على أهل بيته الطيبين الطاهرين المعصومين المظلومين ولعنة الله على أعدائهم أجمعين. اللهم كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة، وليا وحافظا وقائدا وناصرا ودليلا وعينا، حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا برحمتك يا أرحم الراحمين. اللهم صل على محمد. أما بعد، السلام عليكم ورحمة الله وبركاته. عليكم السلام. All praise and glory belongs to Allah, the creator of this universe, the one who has given us an opportunity to call ourselves as slaves of him. That is the honor that he has bestowed upon us as human beings. It is the highest of all of the honors if you were to think about what he has created. The sun is also a slave of Allah. The moon is also the slave of Allah. The whole universe with 240 or 80 billion galaxies with trillions of planets and stars, every single thing that he has created is a slave of Allah subhanahu wa ta'ala. But out of all of these slaves, the honor for a human being, where the perfect human being says that it is enough honor for me that I am his slave and he is my master. Right? Imam Ali alayhi salatu wasalam, he said that it is enough honor for me. Not the honor of me being the representative of Allah subhanahu wa ta'ala on the face of this earth. Not me being the perfect human being. Not being that has even the angels as slaves and servants. Not me who's going to divide heaven and hell on the day of judgment. Not me who is the means to all of the sustenance, whether it is material or spiritual, by which the creation of Allah subhanahu wa ta'ala receives it. Not me who is the father of Hassan and Hussein. Okay? Not me who is the husband of Bibi Fatima Zahra Salamu Alaiha. Right? Not any. If you're going to say it loud, so. You know, not the honor of me saving Islam from the time that I was young till the time that I passed away, I went from this world, that I was martyred. Not any of those things. But it is enough of an honor that I am his slave and he is my master. So this particular month that is coming up, the Holy Prophet is Muhammad sallallahu alayhi wa sallam. He used to gather up people and he used to tell them the importance of this month. Ye Maah Mubarak kitna aapki zindagiyon ke liye ruhani taur par aur maadi taur par, ye maah jiske andar aap khuda ke mehman banenge, ke uski khasiyatein kya hain, jiska ke aagha ne thoda sa aapke samne wo ek paragraph jo hai wo usko padha. To insaan agar chahe ki kisi ki bhi daawat ke andar shirkat karna, to jaane se pehle wo apni ek taiyari karta hai na. If you're invited for dinner somewhere, you get ready for it. Right? And if the invitation is of a higher stature than you, the more you get ready. Right? Agar aapko ziyafat ke liye ek aapke bhai ne bulaya, aapke dost ne bulaya, jo aap jaisa hai, aap hum kuf hai, ek jaisi aapki sab jagah pe ek jaise hain aap, uski jab aap daawat mein jayenge to aapki ek aur halat hogi. Nafs ke andar thoda sa itminan hoga ki theek hai, kapde usne jaise bhi hain pehne hue hain, aapne usi tarah ke kapde, koi aapko koi zyada taiyari karne ki zarurat nahi hai. Dost hai, ja rahe hain uske ghar daawat. Lekin agar koi aisa shakhs ho jo ek darja rakhta ho, aapse buland ho, aap jaisa na ho, aap jaisa نہ ہو بلکہ بلند ہو, اس کے پاس ولایت ہو, اس کے پاس علم ہو, اس کے پاس تقویٰ ہو, اس کے پاس علم ہو, اس کے پاس وہ تمام چیزیں ہوں جو شاید آپ کے پاس نہ ہوں, اور اپنے درجے کے مطابق وہ آپ سے کہیں بلند ہو. اب اس کی ضیافت کے لیے کیسے جائیں گے؟ ویسے ہی جیسے تھے اٹھ کے چلے گئے, جیسے تھے ویسے ہی, جن کپڑوں میں تھے ویسے ہی نہیں. آپ اس کی ضیافت کے لیے جب جائیں گے, یو آر گوئنگ ٹو ویئر دا بیسٹ کلوتھس دیٹ یو ہیو, لک یور بیسٹ, اینڈ یو آر گوئنگ ٹو بی نروس, یو آر گوئنگ ٹو بی تھنکنگ آئی ایم گوئنگ ان دا پریزنس آف سچ اینڈ سچ پرسن, آئی ہوپ آئی ڈونٹ میک اینی مسٹیکس دیر, I hope I don't do anything that will be dishonorable for this person. I hope that when I get there, he is going to be merciful to me. Right? Among the people that he has invited, I hope that he pinpoints me and says, you know, I love him the most. Hai na? Aisa hoga na? Masalan aapko agar chahe to sirf zehn ko nazdeek karne ke liye, you know, chalo Sistani آپ کو جو ہے وہ دعوت کرتے ہیں کہ آپ آئیں, تشریف لے کر آئیں اور آپ کی ہم دعوت کرتے ہیں, آپ ہمارے مہمان ہیں. انسان اپنی تیاری کرے گا, ایک مہینہ پہلے وہ تیار ہونا شروع ہو جائے گا کہ اس ٹائم پہ میری دعوت ہے, ہے نا؟ تو جب بھی انسان کسی دعوت میں جائے جس کا کہ درجہ بلند ہو, وہ پہلے تیاری کر کے جاتا ہے, ویسے نہیں جاتا. اب آپ یہ بتائیں کہ خدا خود کہہ رہا ہے, خدا خود کہہ رہا ہے کہ آپ میرے مہمان ہو, ایک دن نہیں, ناٹ ون ڈے, ناٹ فور ون آور, ناٹ فور ٹو آور, یو آر مائی گیسٹ 24/7 فور 30 ڈیز. واٹ این آنر دیٹ از, کتنی بڑی ہماری عزت افزائی, جو ہم جیسا نہیں ہے, جو خالق کائنات ہے, جس کی قدرت لامتناہی ہے, کوئی آپ لمٹ نہیں ڈال سکتے, جو علم مطلق رکھتا ہے, وہ کہہ رہا ہے کہ آپ میرے مہمان ہیں. اگر صرف اس بات پہ, یو نو, جسٹ آن دس ون سینٹنس, اف یو ور ٹو ریئلائز دی آنر دیٹ یو ہیو of entering into this month to be the guest of Allah subhanahu wa ta'ala, the person would die. Ye kafi hai ki insaan ka na dil phat jaye ki mere jaisa shakhs mujhe khuda keh raha hai ki tum mere mehman ho. To insaan ko agar ye realize ho jaye ki uske liye kitni badi izzat afzai hai jo Allah subhanahu wa ta'ala ne is maah ke andar apne mehman nawazi mein rakhi hai, آپ یقین کریں ہم میں سے کوئی شخص بھی ایسے ہی ماہ رمضان میں داخل نہیں ہوگا. آپ جیسے اپنے کپڑوں کا خیال رکھتے ہیں نا, کہ پاک اور صاف کپڑوں کے ساتھ کسی شخص کی جس نے آپ کی دعوت کی آپ پہنچیں, اس طرح سے آپ کو اپنی روح کو ابھی سے پاک صاف کرنا ہوگا, ابھی سے اس کو تھوڑا سا صاف کرنا شروع کر دیں. یو نو, یو شوڈ اسٹارٹ پیوریفائنگ یور سیلف سو دیٹ یو ڈونٹ انٹر ان ٹو دا منتھ وتھ all of the dirt and najasat and everything else on your soul. Because what will happen is that if the prerequisites are not met with this honor that Allah Subhanahu wa ta'ala is bestowing upon us, and this being us the guest of Allah Subhanahu wa ta'ala, we will go through the month of my Ramadan, but maybe we will not be able to benefit. You know, مثلاً آپ کو اور تھوڑی سی مثالیں دیتے ہیں. اگر آپ بیمار ہوں, if you are ill and not the youth type of ill, right? The ones they use in slang. Not that type. But your body is actually sick. And you go and you have all of this buffet of food. Your appetite is not there, you don't want to eat. If somebody forces you, you eat, you're not going to taste the food. انسان جب بیمار ہوتا ہے اس کے سامنے بہترین کھانے رکھ دیے جائیں, وہ نہیں, ان کا مزہ نہیں چکھ سکتا, اسے لذت نہیں آتی. تمہارا رمضان کے اندر جو سفرہ اللہ سبحانہ وتعالیٰ بچھاتا ہے وہ انسان کی روح کے لیے, उसके जिस्म के लिए नहीं है, जिस्म के लिए क्या करता है वो, मेहमान नवाजी क्या है उसकी जिस्म के लिए, खाना नहीं खाना, पानी नहीं पीना, ये सब चीज़ें जिस्म की ज़रूरियात है, कहते ये नहीं आपको करना। व्हाट काइंड ऑफ, आप किसी के घर जाएं दावत हो, ओके ये सब सब आपको सारा, आप उस वक्त दो घंटे बैठे ना उनके पास, ना वो आपको पानी पिलाए ना खाना दें, सारा वक्त आपको बिठा के कि चले जी अब बिस्मिल्लाह आपका वक्त पूरा हो गया। यार कैसी मेहमान नवाजी थी। तो हकीकत में जो मेहमान नवाजी माह रमज़ान के अंदर अल्लाह सुब्हान व तआला अपनी मखलूकात की करता है, वो उसकी, वो मखलूकात की रूह की मेहमान नवाजी, जिस्म की नहीं है। हमने क्या किया माह रमज़ान को, हमने मेहमान नवाजी माह रमज़ान को जिस्म की बना ली। वो एक फ्लायर से हमें देख रहा था, ईमेल आई, तो माह रमज़ान के हवाले से था, एक जगह ने भेजा, तो उसके अंदर सब तस्वीरें जो थी वो मोरग मसल यानी इस तरह के, और वो फल फ्रूट और खजूरें, और वो एक दस्तरखान यानी वो यू नो द पिक्चर्स ऑफ ऑल ऑफ दिस फूड। एंड आई थॉट टू मायसेल्फ, मैंने कहा कि अगर कोई शख्स इस फ्लायर को देखे तो वो ये तो नहीं समझेगा कि ये फास्टिंग का महीना है, वो कहेगा ये फीस्टिंग का महीना है ना। वो कभी भी उस फ्लायर को देख के ये नहीं कहेगा कि ये फास्ट कर रहे हैं, वो कहेगा ये तो फीस्टिंग, ये तो फीस्ट है, फीस्टिंग का महीना है। यानी जितना हम उस दस्तरखान का ख्याल अफ्तारी के टाइम पे रखते हैं, हाँ अभी आप मसलन शाम को खाना खाते हैं क्या होता है, वो जो दाल रोटी पकी हुई है वो आप खा लेते हैं, वही होता है ना। लेकिन माह रमज़ान की अफ्तारी के दस्तरखान माशाल्लाह जब वो फैलाया जाएगा, उसमें तीन या चार किस्म के पकौड़े होंगे, साथ में तीन से चार किस्म की खजूरें होंगी, साथ में फल फ्रूट होगा, पकौड़े होंगे जी, रूह अफज़ा होगा, चाट बनाई जाएगी, वो जो अहतमाम हमारी माएँ और बहनें करती हैं, बीवियाँ करती हैं बेचारी, यानी रोज़े के अंदर घंटा दो घंटा पहले अफ्तारी से वो किचन में जा के शुरू कर देती हैं, है ना। रोज़े के साथ वो सब ये अहतमाम करती हैं, फिर आप सब आते हैं, बैठते हैं, चाट कर खाते हैं, पकौड़े खाते हैं, रूह अफज़ा, उसके बाद फिर कहते हैं आप खाना लेकर आओ, है ना। फिर वो खाना खाया जाता है, वो माशाल्लाह कि भी अब क्योंकि कल खाना मिलना नहीं है, तो वो एक वक्त में दो वक्त का, तीन वक्त का खाया जाता है। और यहाँ पे तो माशाल्लाह ऐसा है कि दो ढाई बजे मेरे खास से फजर होगी, तो आप तो वो पूरी रात ही जो है वो चलता रहेगा सामान, और सहरी भी फिर ऐसे खाएंगे कि जैसे अब पूरा दिन खाना मिलना है, उसमें भी पराठे होंगे जी, अंडे होंगे, दही होगा, निहारी होगी, पाए होंगे, ऐसे। तो ये माह रमज़ान जो है ये फास्टिंग है या फीस्टिंग है, हम तो फीस्टिंग करते हैं, दैट्स व्हाट वी डू एंड दैट्स व्हाट वी गेट। जान माह रमज़ान से बाहर निकलता है, लोग देखते हैं सब माशाल्लाह तली हुई चीज़ें, ये सब चीज़ें खा खा के इंसान का वेट बढ़ जाता है। अगर किसी ने फास्टिंग की हो तो कमज़ोर होता है ना। तो ये जो महीना है ये फीस्टिंग का नहीं है, ये फास्टिंग का है। उसमें जिस्म के हवाले से अल्लाह सुब्हान व तआला कहता है कि इन सारी ख्वाहिशात को आप रखें साइड पर, और वो चीज़ जो आप हैं, मैंने आपके जिस्म की दावत नहीं की कि वो आए और मैं उसको जो है वो खाना खिलाऊँ उसको, मैंने आपकी दावत की, मैंने आपकी दावत की है। जिस्म की दावत क्या है कि जैसे आप गाड़ी को ले गए, उन्होंने गाड़ी का तेल शेल बदला, टायर शायर रोटेट किए, है जी पेंट शेंट किया, जहाँ पे डेंट वेंट था उसको सही किया, वो मेहमान नवाजी किसकी है, आपकी है, गाड़ी की है ना। आपकी मेहमान नवाजी कब होगी, जो आपकी जरूरियात हैं, जो आपके कंफर्ट्स हैं, जब उनको प्रोवाइड किया जाए। तो इन रियलिटी द the guest that you are, and you are not body, you are that soul that requires nourishment, that has pleasure, that requires those things that Allah subhanahu wa ta'ala opens the doors on the month of my Ramadan, that you can come and have as much as you like. At any time of the day or night you can have that. And what I will do for you is that one thing that is always pulling you away from me, I will lock him up. And that you, as a human being, as a soul, as an entity which it has the potential to become the representative of Allah subhanahu wa ta'ala on the face of this earth, that all of the creation become subservient to you, I will honor you with my guestship and I will give you what you need, not what your body needs. Hamare saath hota hai ki wo, where are you going? I need petrol. Hum to wahan pe kehte hain, North America mein aur lafz istemal karte hain. Where are you going? I need petrol. Oh, you don't need petrol. Aisa hota hai na? Petrol hi kehte hain hum yahan pe, ye kehte hain. Your car needs petrol. You don't need petrol. But we say, oh, I need petrol. No, your car needs it. Where are you? Oh, I'm on the side of the highway or motorway, broken down. You're not broken down. Your car broke down. It wasn't you. When we can, what happens with us is that because the only thing that we see is this body of ours, slowly, slowly we start thinking that this is who we are. If this is all that we are, when you look in the mirror, what do you see? What do you see in the mirror? It's just your reflection of your body. You haven't seen yourself yet. Abhi tak to aap ne apne aap ko dekha hi nahi. Aapne apni rooh dekhi? अगर आप अपनी रूह देखना चाहें इन आंखों के साथ, ये आंखें किसी भी रूह को नहीं देख सकती. ये आंखें सिर्फ जो चीज देख सकती हैं वो यही आपका जिस्म है और दूसरों का जिस्म. जब आप शीशे में देखते हैं अपने आप को, वो अपना आप नहीं होता, वो आप ही का जिस्म होता है. और पूरी जिंदगी आपने जिस चीज को देखा और जिस चीज के साथ अपने आप को एसोसिएट किया, वो यही जिस्म है. और यही जरूरियात आपके लिए सबसे ज्यादा इंपॉर्टेंट चीज हो जाती हैं. अल्लाह सुब्हान व तआला आपसे कहता है कि माह रमजान के अंदर इन चीजों को जरा साइड पे रखें, ये आपकी जरूरियात नहीं है. ये जरूरियात तो मैं आपके 11 महीने पूरा कर चुका. अब एक महीना साल के अंदर आपको इनको साइड पे रखना पड़ेगा. हम क्या करते हैं, हम माह रमजान के अंदर उतनी ही ज्यादा इन ख्वाहिशात को पूरा करते हैं. So, inshallah, for the next few days that we are with you, we're going to try to come to this point that we should realize what we need from the month of my Ramadan. And we cannot realize that what we need from the month of my Ramadan until and unless we know who we are and what our needs are. What our needs are is not the needs of this body. This body is just a vessel, it's a vehicle. You're going to leave it here when you leave. What you are is even higher than the soul. Because you say, just for a little bit, I don't know if we did this exercise before, I don't remember it. Well, we'll do this exercise, right? So, what is this? Right, yeah. My hand. What is this? My cap. My eyes or glasses, right? My beard, my abba, my kaba. When I'm saying mine, that is telling you there's two entities. One is my cap, one is my glasses, one is my nose, one is my eyes. And then there is another entity which I am. And between these two entities, there's a relationship of ownership. Therefore, you say mine. Or you say yours? Sugarna? You say my car, my house, my wife, my kids, my job, my clothes. What does that mean? This mine is just an indication of sense of ownership between you and another entity. You are not your clothes, you're not what you own. That what you own is separate and who you are is separate.
MashaAllah.
If you do not separate that, then we will be confused in our things that are not us, and we will take care of those things that we own as I am. And whole life will pass by. And we will realize the only thing what we did was take care of the car. Never took care of our own self. कि 40 साल 60 साल 70 साल 80 साल गुजर जाएंगे और इंसान उस जब लम्हे पे खड़ा होगा जहाँ पे मौत के दरवाजे से उसको गुजरना है और जब अपनी जिंदगी की तरफ देखा होगा कि मैंने तो हर जिस चीज का ख्याल रखा वो तो मैं इधर ही छोड़ के जा रहा हूँ. मैंने अपने जिस्म का ख्याल रखा, उसको डॉक्टरों के पास लेके जाता था, खर्चा करता था, वर्जिश करता था, दवाइयाँ खाता था, ये तो सारा इधर ही रह जाता. जिस बीवी का, जिन बच्चों का मैंने ख्याल रखा वो तो सब सिर्फ मुझे कब्र तक लेके जा रहे हैं. जिनकी खातिर मैंने अपनी पूरी जिंदगी को लगा दिया, 8 से 10 घंटे जिनके लिए मैं काम करता होता था, अपने खून पसीने में नहा के उनके लिए खाना लेकर आता था, उनकी एक एक ख्वाहिश को, जरूरत को पूरा करता था, जिनको मैंने बड़ा करके यूनिवर्सिटीज में पढ़ा के डॉक्टर, लॉयर, इंजीनियर बना दिया, वो तो सब इधर ही रह रहे हैं. जिस घर की मॉर्गेज मैं देता था वो तो इधर ही है. तो मैं अपने साथ जिस चीज को लेके जा रहा हूं वो खुद हूं और उसका तो मैंने ख्याल ही नहीं रखा. उसको प्यास लगती थी, रूह की प्यास क्या है तो बताएगा. पानी जब आप पीते हैं वो जिस्म की हयात है. वाटर इज अ सोर्स ऑफ लाइफ फॉर यू. Majority of your body is water. If you do not take water, you will die. If you are away from food, you can survive. For 2 or 3 days, if you don't have water, you will dehydrate and die. But if for 2 or 3 days you don't have food, you will still be alive. So water to your body is the source of life. True? What is the source of life for the soul? The water for the soul is the remembrance of Allah subhanahu wa ta'ala. If you do not give that to the soul dies. The soul gets thirsty for the remembrance of Allah subhanahu wa ta'ala. You do not give it, the soul will die. The Prophet Hazrat Muhammad sallallahu alayhi wa sallam, he said that a person dies 3 types of deaths. One death is when the soul is disconnected with the body. The second death is the death of the soul when the soul is disconnected with the remembrance of Allah. And the third type of death that a person dies in this world is the death of a community when the community is severed from Amr bin Maruf wa Nahi anil Munkar. Rasul kehte hain ki insan 3 kisam ki maut marta hai. एक वो मौत है कि जब इंसान की रूह जिस्म से मुनक़ति हो जाती है, ख़त्म हो जाता है रब्ता, मौत है. दूसरी मौत है उसकी रूह की, कि जब रूह का ताल्लुक खुदा के जिक्र से टूट जाए वो मरी हुई रूह है. तो रूह की हयात के लिए, जिस तरह से आपके जिस्म की हयात के लिए पानी, आपके जिस्म की हयात के लिए पानी जो है वो ज़रूरी है, लाजमी, अगर नहीं होगा तो जिस्म मर जाएगा. रूह के लिए जिक्र खुदा वो पानी, अगर नहीं मिलेगा उसको मर जाएगी. और मरी हुई रूह के सामने आप हिदायत की बातें करें, आप हक की बातें करें, आप कुरान पढ़ें, आप दुआएं पढ़ें, आप वाज़ो नसीहत करें, आप अमर बिन मारूफ अनिल मुनकर कहें, आप जहानबीनी उनकी बदलने की कोशिश करें, आप कुछ भी कर लें, मरी हुई रूह के सामने ये सब चीज़ें कोई फ़ायदा नहीं रखती. उनके सामने ख़ास रसूल आके कुरान की आयात की तलावत करे, उनको कोई असर नहीं होता. और खुद कुरान के अंदर ये मफहूम है कि ये लोग जो मरे हुए लोग हैं इन लोगों को आप कोई हिदायत नहीं दे सकते। खुदा रसूल तुम्हारे लिए हयात चाहता है, तुम्हें जिंदा करना चाहता है। मरे हुए लोगों जब जो मरी हुई रूह हो जब माह रमजान में दाखिल होगी तो वो माह रमजान से फायदा नहीं उठा सकती। अब बातें ये हो रही हैं कि माह रमजान में दाखिल होने से पहले आपको पहला क्या काम करना पड़ेगा कि रियलाइज करें, थोड़ा सा बुलेट कर लें पॉइंट फॉर्म। अभी तो आपने रोज़ा भी नहीं रखा हुआ तो जो मेरे साथ ही आपको होना चाहिए, ठीक है? वो जब रोज़ादार होता है बंदा तो फिर ठीक है, कहीं इधर चला गया उधर चला गया। तो पॉइंट फॉर्म अगर कर लें, पहली बात ये रियलाइज़ करें कि ये एक इज्जत अफजाई है जो अल्लाह सुभान व तआला ने आपको दी है। खुदा का शुक्र है कि उसने हमें ज़िंदगी दी है कि हम रमज़ान के चांद को देख पाएंगे। ये पहला काम है, इसको एक इज्जत अफजाई समझ के इस माह रमज़ान के अंदर दाखिल हो। दूसरा काम यह है कि आपको रियलाइज़ होना चाहिए कि यहाँ पे जो ज़ियाफ़त है, अल्लाह सुभान व तआला जिस चीज़ की हमें ज़ियाफ़त का दावत दे रहा है वो हम खुद हैं, यानी हमारी रूह है। तीसरी चीज़ ये है कि इस माह रमज़ान के अंदर दाखिल होने से पहले आपको अपनी रूह को थोड़ा सा ज़िंदा करना पड़ेगा, उसको पाक और साफ सालिम करना पड़ेगा ताकि आप माह रमज़ान से फ़ायदा उठा सकें। बड़ा आसान है ना रूह को ज़िंदा करना, मुश्किल तो नहीं है। क्या आपको बताया रसूल ने क्या कहा? ज़ाहिर है फिर हयात भी वैसी होगी कि जब जिस्म का ताल्लुक़ रूह के साथ बन जाए, जब रूह का ताल्लुक़ ज़िक्र खुदा के साथ बन जाए, और जब कम्युनिटी का ताल्लुक़ अमर बिल मारूफ़ अनिल मुनकर के साथ बन जाए, तो ये तीनों हयात हैं, ठीक है ना? अगर रूह की आप हया चाहते हैं तो अभी से खुदा के ज़िक्र को उसकी तरफ मुतवज्जे हो जाएं। और ज़िक्र इलाही सिर्फ और सिर्फ तस्बीह नहीं, सिर्फ ये नहीं कि हाथ में पकड़ के आप या अल्लाह करें। ज़िक्र का मतलब होता है याद, खुदा को याद करना, है ना? जब आप थोड़ा सा उर्दू में कह के आई विल टेल यू इन इंग्लिश, समबडी दैट यू लव, जिसे आपको प्यार हो, वो अगर पाकिस्तान चले जाएं, है ना, तो दिन में जब आप घर के अंदर होंगे आप किसी उनकी निशानी को देखेंगे तो क्या होगा? आप उनको याद करेंगे ना, है ना? अभी भाई हैं साथ थोड़ा सा, मसलन अगर खानूम पाकिस्तान चली जाए, ठीक है ना, अगर खानूम पाकिस्तान चले जाए, आपकी जोजा जो है वो पाकिस्तान चली जाए, आप जब घर में आएंगे तो जैसे घर में दाखिल होंगे उनकी सदा आपको सुनाई नहीं देगी, हो सकता है उनकी जूतियां जो हैं वो दरवाजे में पड़ी, आप उन जूतियों की तरफ निगाह करेंगे फौरन आपको याद आएगी। आप किचन में जाएंगे वो हांडी डोई को देखेंगे, चूल्हे को देखेंगे, आपको याद आएगी, है ना? ऐसे ही होगा ना, यानी घर में हर एक जगह पे जहां जहां उनकी निशानी है उस निशानी को देख के आपको उनकी याद आएगी। आप नाम तो नहीं ले रहे, आप नाम तो नहीं ले रहे, आप कोई उनकी तस्बीह तो नहीं कर रहे, आप उनका इस्मे मुबारक ले लेके हाथ में ये तो नहीं कर रहे। आपके रूह के अंदर कुछ जज्बात हैं, कुछ कैफियत हैं, कुछ एक इत्तसाल की लज्जत है जो कि उनकी याद में आपको आएगी। जबान से नाम नहीं है उनका, याद दिल की बात है, जबान की बात नहीं है ना। तो अल्लाह सुब्हान व तआला की याद, आप उसकी निशानियों में बैठे हैं। आप मुझे बताएं कहां पे उसकी निशानी नहीं है, कहां पे उसकी निशानी नहीं है? आप खुद चेहरा अपना देखते हैं, आप खुद एक निशानी है खुदा की,
सुभान अल्लाह, क्या बात।
आप बच्चों को देखते हैं निशानी है खुदा की, आप दरख्त को देखते हैं निशानी है खुदा की, आप रेत के जर्रों को देखें खुदा की निशानी, तो फिर खुदा कैसे इंसान को भूल सकता है ना? تو جو خدا کی یاد ہے اس کا بھی تعلق الفاظ کے ساتھ نہیں ہے، تسبیح کے ساتھ نہیں ہے. یاد کیا، غفلت میں نہ جائیں، توجہ کو رکھیں کہ جب خدا کی نشانی کو دیکھیں تو ایک دل میں کیفیت پیدا ہو جس کو کہ یاد کہا جا سکے. سو ان ریالٹی وین یو آر ریممبرنگ سمبڈی دیر از اے ٹریگر دیٹ وین یو سی دیٹ ٹریگر یو ریممبر دیٹ پرسن. When you remember that person, all that what that person is in an instant comes onto your heart. Their love, their care, their mercy, their kindness, them being a friend for you in need, every single thing about that person comes in an instant on your heart. And when it comes, if that person is someone that you love, your body reacts to it by tears. And you look at that person and the tears are flowing from their eyes. What's wrong with you? Why are these tears? What's wrong with you? I was just remembering my mother. تو یاد کے ساتھ گریا ایک لازم اور ملزوم کی حیثیت رکھتا ہے کہ جب خدا کی یاد آتی ہے تو انسان کی آنکھوں سے گریا شروع. جب اس کی جب آپ دیکھیں اللہ سبحانہ وتعالیٰ نے ماں آپ کو دی، سب کچھ جو آپ کے پاس ہے خدا نے دیا ہے نا، وہ آپ سے آپ کی ماں سے 70 گنا زیادہ پیار کرتا ہے نا. ماں کی یاد میں ہم آنسو بہا لیتے ہیں، تو جب ماں کی یاد میں ہمارے آنکھوں سے آنسو نکل آتے ہیں خدا کی یاد میں کیوں نہیں نکلتے؟ بلکہ وہ ہمیں کہا جاتا ہے کہ پوچھا جاتا ہے، سب سے آپ نے پوچھا ہوگا کہ آج ہم نماز کے اندر ہم کیسے توجہ رکھ سکتے ہیں خدا پر، ہے نا؟ ایک عجیب سوال ہے نہیں. یعنی سوال یہ ہونا چاہیے کہ کیسے ہم باقی یعنی دوسری چیزوں پہ ہم کیسے توجہ رکھ سکتے ہیں. الٹ ہونا چاہیے تھا کہ بھائی جو آپ کو پوری صبح سے لے کے شام تک جو ہستی آپ کا خیال رکھ رہی ہے، آپ سے پیار کر رہی ہے، آپ کو ہر ایک چیز اس نے دی ہے، اس کی نشانیوں میں آپ زندگی کر رہے ہیں، تو کیسے ہو سکتا ہے کہ آپ جب اس کے سامنے کھڑے ہوں تو آپ کو اس کی یاد نہ آئے؟ کیسے ہو سکتا ہے؟ یہ تعجب کی بات ہے کہ گریا آپ کو نماز میں نہ آئے. یہ تعجب کی بات ہے. تعجب کی بات یہ نہیں ہے کہ کوئی گریا کر رہا ہے، گریا نہ آنا تعجب کی بات ہے. کوئی شخص گریا نہ کرے خدا کے سامنے جا کے وہ تعجب کی بات ہے، نہ کہ جو گریا کرتا ہے. تو دی ادر تھنگ از دیٹ ریممبرنس آف اللہ سبحانہ وتعالیٰ از ناٹ جسٹ ورڈز. It's a state of heart, it's a state of mind, it's a state of soul, and you are reminded of those signs that Allah subhanahu wa ta'ala has created. They're all around you. You just have to become more attentive towards them. You just have to start looking at them with a different view, with a different eyes. Right? I give you another example. If I drove in here with a Mercedes or a BMW, you would all be like, oh, mashallah, our sahab is doing well. Right? True? Some of you, you probably would be upset with me, kibay, why did you spend 70, 60, 70,000 pounds on a car where you could have given this money away from some good? Right? But majority of you, wow, you know, our sahab drove in a, chalo, if you, Mercedes BMW is not exciting, let's say I drive in a Lamborghini or Maserati. And you'll be looking at me and like, wow, Asam is doing well. As I come closer, you see the keys. And on the keys, it is the name of the rental company. Unfortunately, I don't know any of the names here. Right? What are the rental companies here? For example, give me one name.
Avis.
Avis is there. So you look at the key tag, and it says Avis. What happens to you? So what? Now the Lamborghini, Maserati is nothing in your eyes. When you're driving into it, it's like, what's the big deal? Eh? When you saw the keychain, you said, Avis, it's like, it's a rental. If you look at your own self, you have a tag there too. It says, property of Allah subhanahu wa ta'ala. Your house has a tag there. It's not the property of the bank. It's property of Allah subhanahu wa ta'ala. Your wife is not your property. Property of Allah subhanahu wa ta'ala. Your kids are not your property. They're the property of Allah subhanahu wa ta'ala. Every single thing that we get really impressed from each other, hey, mashallah, look at the house, do this. It's all the property of Allah subhanahu wa ta'ala. It's all rental. It's all rental. Just as when you see the sign of Avis on that keychain, you're not going to have the same feelings and emotions and being impressed from that car. It's just like that. Recognize that you are the property of Allah subhanahu wa ta'ala. That the eyes that Allah subhanahu wa ta'ala has given to you, it's His property. He's asked you to return this property to me in the condition that I have given to you, so for the purpose that I've given to you. Eyes were not given to the purpose of looking at things other than to the signs of shaitan. The eyes were given to look at the signs of Allah subhanahu wa ta'ala. Right? Why do we get into all of this unawareness? Is because the glamour and the chamak damak jisko aap kehte hain duniya ki, wo hamari aankhon ko is tarah se hum uske andar aa jate hain ki hum tab bhool hi jate hain ki ye so sari duniya ki jo chamak damak hai, iski actual value kuch bhi nahi hai. Jo iska malik hai, usse insaan kis tarah se ghaflat mein aa jaye, to sab uska hai. ہم وہ کہ یہ میری بیوی ہے, یہ میرا گھر ہے, یہ میرا جسم ہے, یہ میرا پیسہ ہے, یہ میری جاب ہے, اس چکر میں آ کے ہم غافل ہو جاتے ہیں کس سے, جو حقیقی مالک ہے. تو جو انسان کے اوپر یہ جو غفلت آ رہی ہوتی ہے, اس کی وجہ ہے, اور یہ اس میں سے ایک وجہ ہے. آپ کو خدا کی یاد آ نہیں سکتی جب تک کہ انسان اس غفلت میں, جیسے اس غفلت کے پردے اٹھتے ہیں انسان کو پتہ لگتا ہے کہ بھئی جب میں خود اپنے آپ کو, جب آپ کو پراپرٹی آف اللہ سبحانہ وتعالیٰ یہ سائن نظر آنے لگ جائے گا نا چیزوں پہ, تو یو ول آلویز ریمبر. اینڈ ان دس منتھ دیٹ از کمنگ اپ از دا بیسٹ اپرچونیٹی. اسٹارٹ ڈوئنگ دیٹ, یو نو, وین یو, بیکاز ان دا منتھ آف مائی رمضان دیر از اے ہول, we have about 10-15 minutes and we'll go through your questions. In the month of my Ramadan, it's a special month where the bounties of spiritualities are given to people without any limit. It's up to the person to take whatever they want, right? So, but when you enter it, you have to know what one thing that you're looking for. See? آپ کو پھر مثال دیتے ہیں, مثالوں سے کام چلتا ہے. اللہ سبحانہ وتعالیٰ قرآن کے ذریعے کہتے ہیں میں مچھر کی بھی مثال دے سکتا ہوں, مجھے کوئی ایشو نہیں ہے اگر آپ کو جو ہے وہ سمجھ میں بات آ جائے. اور جن لوگوں کے دلوں میں مرض ہوتا ہے وہ کہتے ہیں کہ کیا مثالیں دے رہا, مچھر کی مثال. آپ کے یہاں پہ سیل لگے, کوئی ہے کوئی بڑا اسٹور جس کو آپ بڑا پسند کرتے ہو الیکٹرانکس کا مثلاً؟ زیادہ الیکٹرانکس کی خواہش ہوتی ہے آج کل. چلیں پی سی ورڈ یا کھڑی, جس میں بہت سارے الیکٹرانکس ہیں. وہ آپ سے کہتے ہیں کہ فار اے لمیٹڈ ٹائم فرام 9 o'clock ان دا مارننگ ٹل 11 o'clock ان دا مارننگ, ان 2 hours یو کین کم ان, گریب وٹ ایور یو وانٹ, اینڈ اٹ از گوئنگ ٹو بی 95% آف. سو ان 2 hours یو کین گو ان, گریب وٹ ایور یو لائک, اینڈ اٹ ول بی 95% آف. آفٹر 2 hours اٹس اوور, sale is done. See? Now you're thinking, okay, what do I need? If I start carrying everything and I'm going in every single aisle, in 2 hours, I might not be able to get what I needed. I might get a lot of the USB wires or HDMI cables or the things that I already have. What do I really need that I need to target? आपने देखा होगा कि जब ये सेल्स लगती हैं तो लोगों को पहले से पता होता है उन्होंने क्या जाके लेना है. उन्होंने फ्लायर्स पहले से देखे होते हैं. वो कहते हैं अच्छा सेल लग रही है, मुझे टीवी चाहिए, मैंने टीवी वाली आयल में जाना है. अगर मैं टीवी वाली आयल में नहीं गया, कोई और आएगा ले जाएगा, या क्या होगा कि वो टाइम चला जाएगा और फिर वो टीवी जो है ना मेरे हाथ से चला जाएगा. ऐसे होते हैं ना. माह रमजान इज कमिंग, वी नीड टू नो व्हाट यू आर लुकिंग फॉर. Because everything is on sale. Not just sale, Allah subhanahu wa ta'ala is giving it for the price of your hunger and thirst. What's the currency in my Ramadan that you can buy? Hunger, thirst, little bit of tiredness, pain. Kya karna manjaam diya, humne 17 and a half hours ka roza rakha hai. I think your fasting is about 17 and a half hours. Inam kya mil raha hai? Darwaza khula hai, jo lena le.
Subhanallah, beshak.
Aapko taufeeq chahiye ilm ki, de denge. Gunah hai, maaf kar denge. Hasad dur karna hai, hasad dur kar denge.
Subhanallah.
Aapko ruh ko salim karna hai, paak saaf karna hai, kar denge. Jo chahiye. لیکن اندر ماہ رمضان سے داخل ہونے سے پہلے یہ ڈیسائیڈ کریں کہ آپ کو اس ماہ رمضان میں کیا چاہیے, اور اس کے پیچھے ہر روز کوشش. یہ نہیں کہ ابھی ہمیں اتنی افطاریوں میں جانا اور اتنے پکوڑے کھانے اور اتنے پراٹھے کھانے اور اتنے, یہ نہیں. ایک چیز ڈیسائیڈ کر لیں آپ کو کیا چاہیے اور ہر روز اس کے پیچھے جائیں. مثلاً ہمارے بہت سارے لوگوں میں غصہ جو ہے نا وہ ایک ایشو ہے. غصہ ایک بیماری ہے. اگر غلط کہہ رہا ہوں تو شاید ٹویٹر میں ایسا نہ ہو, اگر غلط کہہ رہا ہوں تو بتا دیں. لیکن جنرلی جو میں نے دیکھا ہے کہ ہم لوگوں میں غصہ ایک بیماری ہے, اور ہر شخص اس بیماری بیمار ہے. اور کرونک قسم کی یہ بیماری ہے. کچھ بیماریاں ہوتی ہیں نا, وہ فلو لگتا ہے, ہفتہ دو ہفتہ چلا پھر ختم ہو. کرونک بیماری وہ ہوتی ہے جو آخری دم تک انسان کا پیچھا نہ چھوڑے, اس کو مار کے ختم کر کے اس کو کرونک. اینگر ٹو آئس از لائک اے کرونک النس. کینسر از اے کرونک النس ٹو دا باڈی, ناٹ ٹو یو. Cancer is a chronic illness for your car, not to you. Chronic illness of the soul is different. Chronic illness of you is different. One of those illnesses that are chronic is anger. It destroys everything. غصہ انسان کی شادی کو خراب کرتا ہے, بچوں کو خراب کرتا ہے, کمیونٹیز کو خراب کرتا ہے, انسان کے وقار کو خراب کرتا ہے. یعنی جس چیز میں اگر بزنس میں جائے گا وہ خراب کرے گا. ہر ایک چیز جو انسان کی زندگی کے ساتھ مبتلا ہے, غصے کی بیماری اس کو خراب کرتی ہے. چلیں اس کو سمجھ لیں کہ بھائی غصہ مجھے ماہ رمضان کے اندر اس بیماری کو دور کرنا ہے. ایک چیز لسٹ نہیں بنانی ہے بیٹھ کے, صرف ایک چیز. 30 دن ہے آپ کے پاس یا 29 دن, جیسے بھی ہم وہ لڑیں گے بعد میں, اینڈ میں لڑیں گے کہ کتنے دن ہیں. اس لڑائی سے پہلے جتنے بھی دن ہوں, ایک چیز کو ڈیسائیڈ کر لیں. فار ایگزامپل, مجھے غصہ جو ہے نا اس بیماری کو دور کرنا ہے ماہ رمضان کے اندر, اور پورے سال میں آپ کے پاس یہ اپرچونیٹی دوبارہ نہیں آئے گی. اس ماہ کے اندر ایک رات جو ہے وہ 80 سال سے بہتر ہے.
سبحان اللہ, سبحان اللہ.
is better than 80 years of life. One night. A person's natural lifespan is 80 years, if that. Majority of the people, they go before that. In this month, you can travel a distance that is unimaginable. But if you let go of this month and you don't get benefit from it, it's a very big loss. It's a loss of a whole lifetime. Agar nahi hum fayda utha sake to 80 saal ka nuksan hai. Yahan pe raat hai jo 80 saal se behtar hai. Ek raat. Aur wo bhi jo raat Allah ne chupayi hui hai. Hota na ki pata hota ki acha usse 19 ko aaya to chalo baki 19 din to aise hi karte hain. पकौड़े खाते हैं रोटी खाते हैं पकौड़े खाते हैं ये सब कुछ 19वीं रात जो है वो कर लेंगे काम तो 80 साल हमारा हो जाएगा अल्लाह सुब्हान व तआला ने उस रात को छुपा दिया कोई रात भी हो सकती है हमारे रमजान की हर रात इंसान उस रात में दाखिल हो तो ये तसव्वुर करे हो सकता है ये शब-ए-कादर वो जो रातें उसके हवाले से प्रोबेबिलिटी ज्यादा है कि उन रातों में probability zyada hai definite allah mian ne usko chupa diya huma adra kama lailatul qadr aapko kya pata ki lailatul qadr kya hai jo log murid hain allah ke kuch aise main jumle keh deta hu ki wo explain karne padte hain murid ka jo lafz hai wo khuda उन लोगों के लिए इस्तेमाल होता है अरबी में जो इरादा रखते हैं खुदा के लिए उसको कहते हैं मुरीद जो खुदा तक जाना चाहता है उसको कहते हैं मुरीद इरादे से जो किसी एक बंदे का लिए इरादा रखे उसको मुरीद नहीं कहते जो खुदा का लिए इरादा रखें उसको मुरीद कहते हैं छठे इमाम कहते हैं कि अगर दुनिया वालों को पता लग जाए कि एक मुरीद का दर्जा क्या है तो वो कभी उसको जमीन पर पांव ना रखने दें जो शख्स सिर्फ इतना अगर दुनिया ये जान जाए कि उस वो शख्स जो खुदा तक जाना चाहता है सिर्फ इरादा किया पहुंचा नहीं है सिर्फ इरादा किया खुदा तक जाने के लिए वो कभी उसको दुनिया पे जमीन पे पांव ना लगने दे अपने आप को बिछा दें कि जहां पे वो चले वो लोगों पे चले लेकिन उसका पांव जमीन पे ना लगे इतना बुलंद दर्जा है उस शख्स का जो खुदा के लिए इरादा करता है मुरीद उसको कहते हैं मुनाजात मुरीदीन आप वो अपना ज़ैफा सजादिया के अंदर जो है दुआओं में आप देखेंगे वो हम जैसे वो मुरीदों के लिए नहीं है वो उन लोगों के लिए कहा गया कि जो अल्लाह सुब्हानहू व तआला का इरादा रखते हैं ठीक है तो जो शख्स मुरीद बन जाए अल्लाह का जो इरादा कर ले अल्लाह सुब्हानहू व तआला के लिए नहीं? उस शख्स का दर्जा खुद इस इरादे से इतना बुलंद हो जाता है कि दुनिया वालों को अगर वो नजर आ जाए तो कभी उसको वो पांव जमीन पे ना रखने दें तो माह रमजान के अंदर अगर आप जो भी आपका इरादा है एक इरादा बना लें कि मुझे मसलन गुस्से से निजात चाहिए अल्लाह सुब्हान व तआला आपको गुस्से से इस माह में निजात दे सकते आपको मिल सकती है यानी जब आपको गुस्से से निजात मिल जाएगी आप यकीन करें हमारी कम्युनिटीज में इत्तेहाद हो जाएगा मैं आपको सिर्फ थोड़ा सा बताऊंगा इसका हमारी कम्युनिटीज में इत्तेहाद हो जाएगा हमारे घरों के अंदर जन्नत बन जाएगी उस जन्नत के बागों में से फूल निकलेंगे जो फूल इमाम जमान ने साथ साथ आके चुनेंगे सुभान अल्लाह सुभान अल्लाह अल्लाहुम्मा सल्ली अला मुहम्मद व आलि मुहम्मद अगर ऐसा नहीं होगा तो वो जो घर हैं वो जहन्नुम बनेंगे और उन घरों में से वो कांटे निकलेंगे जो शैतान आके उन इस्तेमाल करें गुस्सा वो बीमारी है जो कि हमारे लिए सब चीज़ों को तबाह कर रही है ईमान हमारा ख़त्म हो जाता है अब एक दफ़ा गुस्सा करें जो आपने किया होता है इंसान ऐसे लगता है कि मैंने सब ज़ाया कर दिया ऐसा होता है आपने शब-ए-कदर के अमाल किए فجر کی نماز پڑھی, سب کچھ ٹھیک تھا. میری بھابھی کے ساتھ آپ کی لڑائی ہوگی, آپ نے غصہ کیا, آپ کو احساس ہوگا کہ سب کچھ جو میں نے کیا تھا وہ ضائع ہو. صرف اگر اتنا ہی ارادہ کر لیں کہ غصے کی بیماری کو ماہ رمضان کے اندر ختم کریں, ایک چیز, اور ہر روز اس چیز کو خدا سے مانگیں. جو دعائیں ہیں منسلک اس سے وہ دعائیں پڑھیں, ٹھیک ہے. جو ریاضت آپ کو کرنی ہے وہ ریاضت کریں. انشاءاللہ تعالی اللہ سبحانہ وتعالیٰ کا توفیق دے کے ان چار دنوں کے اندر آپ لوگ ڈیسائیڈ کر لیں کہ اگر ایک بیماری کے حوالے سے بات کرنی ہے تو اس ایک بیماری کے حوالے سے آپ کو تھوڑا سا بتا دیں گے, تاکہ ماہ رمضان کے اندر آپ اس بیماری کو ٹیکل کر سکیں, ٹھیک ہے. ہمارے پاس تقریباً 3 گھنٹے اور ہیں, آج نہیں چلو اگلے 3-4 دنوں میں 3 گھنٹے اور ہیں. کوشش کریں گے کہ آج تو مقدمہ بنایا کہ انسان, ہمیں احساس ہو جائے کہ یہ جو ماہ جس کے اندر ہم داخل ہونے والے ہیں یہ ایک عزت افزائی ہے, انسان کو تیاری کرنی چاہیے. اسی بات یہ ہے کہ انسان کو پتہ ہونا چاہیے کہ اللہ سبحانہ وتعالیٰ کس چیز کی ضیافت کر رہا ہے, وہ آپ خود ہیں, ٹھیک ہے. اللہ سبحانہ وتعالیٰ کی یاد کو ابھی سے منسلک کر دیں, نشانیوں کو دیکھنا شروع کر دیں, تاکہ آپ حیات حی ہو کے ماہ رمضان میں جائیں, تاکہ آپ ماہ رمضان سے فائدہ اٹھا سکیں. اور اگر بیمار ہیں کوشش کرنا شروع کر دیں کہ آہستہ آہستہ اپنے آپ کو ٹھیک کریں, تاکہ ماہ رمضان کے اندر آپ کو اور لطف آئے اور مزہ آئے, ٹھیک ہے. اور داخل ہونے سے پہلے ایک چیز کو ڈیسائیڈ کر لیں کہ جو خدا نے جب رحمت کے دروازے کھول دیے تو مجھے اس ایک چیز کے پیچھے جانا ہے اور اس کو لینا ہے, صحیح. تو انشاءاللہ تعالیٰ اللہ سبحانہ وتعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں توفیق دے گا. میں خاص 9-10 تک تھا, اور اس کے بعد آپ کے کچھ سوال ہوں گے اور پھر انشاءاللہ نماز ہوگی, ٹھیک ہے نا. تو کر دیں سب ابھی.
ہر صاحب, اگر کسی پر کوئی غسل واجب ہو اور کسی واجب عبادت کا وقت داخل نہ ہوا ہو, وہ کس نیت سے غسل کرے, اور اگر وہ ویسے غسل کر لے تو کیا اسی غسل سے بغیر وضو کے وہ عبادت بجا لا سکتا ہے؟
اچھا, یہ سوال آپ صاحب نے دوسروں کو سنانے کے لیے کیا, کیونکہ خاص ان کو تو جواب پتا ہوگا. تو سوالوں سے پہلے وہ ایک تمیز میں باندھتا ہوتا ہوں. یہ سوال وہ پوچھیں جو مثلاً, ٹھیک ہے, اب آگے نے سوال پوچھا تو اس حق بنتا ہے اس کا جواب دیتے ہیں. دیکھیں, اگر جو غسل واجب ہے وہ واجب ہے آپ کے اوپر, آپ اس کو کبھی بھی جو ہے وہ ادا کریں, لیکن کیونکہ وہ شرط ہے, طہارت جو ہے وہ شرط ہے عبادت کی, اس سے ظاہر ہے کہ آپ کو عبادت سے پہلے وہ کرنا پڑے گا. نیت آپ ہی اس سے واجب کی ہوگی, کوئی آپ کو اس کی عبادت کے ساتھ منسلک نہیں کرنا. تو آپ کبھی بھی جو ہے اس غسل کو کر سکتے ہیں, رات کو کریں, دن میں کریں, جیسا بھی ہے. لیکن جو ایشو ہو جاتا ہے ہمارے لیے ماہ رمضان میں اسپیشلی, کہ اگر آپ پہ واجب ہے غسل, رات کو کر کے سوئے, کیونکہ وہ پھر صبح کے ٹائم پہ اور باقی ساری مشکلات ہو جاتی ہیں, پھر روزہ بھی جو ہے وہ ایشو میں آ جاتا ہے, ٹھیک ہے. جی ہاں, اب فکر کیا, اب سوال آپ ابھی نہیں. جی ہاں, ذکر اہل بیت علیہ السلام. دیکھیں اگر جب آپ کسی نشانی کو دیکھتے ہیں تو جو سب سے زیادہ احسن اور جس کے اندر آپ کو کمال نظر آئے گا اس خالق کا جس نے کہ اس کو بنایا ہے, جیسے آپ ایک پینٹنگ میں دیکھیں اس کا شاہکار ہونا, تو ایک پینٹر کو آپ کیسے ڈٹرمن کریں گے کہ بہت اچھا پینٹر ہے؟ ہو سکتا ہے اس نے بہت ساری اور پینٹنگس کی ہوں, لیکن وہ ایک پینٹنگ ایسی ہوتی ہے جس سے کہ اس کا پتہ لگتا ہے کہ یہ کتنا بڑا پینٹر ہے, ٹھیک ہے. آپ پوری کائنات کو ایک طرف رکھ دیں اور خدا کی بنائی ہوئی ایک مخلوق امام علی کو رکھ لیں, ٹھیک ہے. امام علی علیہ السلام کو دیکھیں, جو وہ یا وہ دیکھنا اور وہ یاد آپ کو خدا تک لے کے جائے گی, پوری کائنات کو دیکھ کے آپ تک پہنچ نہیں سکتے. جی, آپ پوری کائنات کو دیکھ لیں, وہ جو آپ, وہ پوری کائنات جو آپ کو ایک جگہ پہ لے کے جائے گی خدا کے, اور یہ ایک خدا کی مخلوق, اس کو دیکھ لیں جہاں پہ آپ پہنچ سکتے ہیں, جس کی کہ ایک ضربت جو ہے وہ جن و انس کی عبادت ساری جو ہوگی اس سے بہتر ہو. جی, اس کے چہرے کو دیکھ لے انسان, سبحان اللہ, تو کیا یعنی کس انداز کی وہ عبادت ہوگی. اس کو دیکھ کے جب خدا کی یاد آتی تھی لوگوں کو, جب امام علی علیہ السلام نماز پڑھتے تھے تو جس انداز میں ان کے نماز پڑھنے کا طریقہ ہوتا تھا, لوگ وہ گریہ کی آواز سن کے ان کے دل ٹوٹ جاتے تھے. जाके बीबी को कहते हैं कि वो चले गए. बीबी ने कहा क्या कर रहे थे? कहते नमाज पढ़ रहे थे, गिरिया कर रहे थे, और एकदम गिरे और उनका जिस मुबारक जिस तरह से लकड़ी होता है उस तरह से हिल नहीं रहे थे, दुनिया से जा चले गए इमाम. बीबी ने कहा नहीं, वो एक हालत खुजू और खुशबू की होती है जो इमाम पे तारी होती है, और ये जिस्म का. तो जो जिक्र अहलुल बैत अलैहिम सलाम है वो हकीकत में हमारे लिए अहलुल बैत अलैहिम सलाम खुदा ने बनाए ही इसीलिए थे कि ये मेरी निशानियां हैं, जैसे कुरान मेरी निशानी है. ये दोनों एक दूसरे से कभी दूर नहीं हो सकते. अगर आप एक को पकड़ लेंगे तो दूसरे को भी पकड़ना पड़ेगा. ये थोड़ा सा एक बीच में मैं कह गया हूं कि जो आप सोचेगा कि सिर्फ एक को पकड़ के दूसरे को आप छोड़ नहीं सकते. सिर्फ जी थैंक यू. No.
We are told to save a human being's life.
Yes.
It's like to save the whole of humanity.
Yes.
But you yourself, in your lecture, you gave an example.
Right.
That this body belongs to Allah subhanahu wa ta'ala.
Right.
And it's like a rental.
Right.
So I'm considering this donor card, which is like for organs.
Right.
If I was to keep a donor card with me, in Islamic fiqh or according to your knowledge, is that permissible if it's going to save somebody's life?
Right. So let's just go back to the first part of your question, right? Because you put 2 + 2 and made 4 with what I had said, that actually life of a human being is actually not to do with this body, but the life of a human being is when the remembrance of Allah subhanahu wa ta'ala is connected with the soul, or when you realize that you are other than this body, right? On the lower level, the life, as the Prophet says, is also when the soul gets connected to the body, okay? But that life is the life of not you, but the life of this body, right? Now, Allah subhanahu wa ta'ala said to us to protect all of these three lives, okay? But the highest reward that you're going to get in protecting out of these three lives is the other two, reward-wise, right? So when Allah subhanahu wa ta'ala says that if you were to save one human being, you're going to get the reward of saving as if you've saved all of human beings. The reward here of saving all of human beings is saving the life of a human being, right? So in reality, when the Mufassirin, they do tafsir of this particular verse, they say, yes, saving a person from a coming train or a bus also has a reward, right? That you save somebody's life that is of this lower form. You saved, Allah subhanahu wa ta'ala will give you the reward. But the highest reward is when you save a person's soul, or you save that community that gets connected to Amar bin Maruf and Munkar. But what we have come up to, because we only consider this as life, we become very much, it becomes very important for us to have the donor card and to save those, you know. So I'm not saying that you don't do that, but fiqh-wise, you know, the marajain, they will have issue with that you are donating your organs. But that in itself would be a different discussion. But what we have to think about is that, yes, our life is different than this body, and we want to save other people. We have to do Amar bin Maruf and Munkar and get them closer to Allah subhanahu wa ta'ala. Because when Imam was going to Misr and he was going to go and do tabligh, Rasulullah sallallahu alayhi wa sallam came out and he said that if you were to save one person, if you get one person to change, it's better than everything that the sun shines on. And because this life is only what we consider, we put too much importance on it. That we are very much inclined and submissive and humble in front of doctors. But when it comes to a person who can save your soul, we're not humble in front of him. Because we don't consider that as a life. You see what I'm trying to say? We have to do a little bit of change of our mindset.
Permissibility of having a donor, I don't know really. I don't know the answer. I wanted to know.
Yeah, donating. after you pass away, donating your organs is not allowed. So the issue with that comes, there are many different things, but so. But it's something that, you know, what we need to consider is that, okay, my point is that we need to get out of this frame of mind. Okay? Everything is just this body, and saving a life is saving this body, but, you know, we have to worry about the soul that we are. Yes. Yeah. Yeah. So, not to get the discussion too much into just one question, because when you're saying my soul, yes, that is also sense of ownership. That's something that you are not, and you are saying that it is mine. What you are is other than the soul, but the soul is the highest level of existence of you that can be quantified in words, that can be labeled as soul. Right? So that's the highest level of your existence, and the lowest level of your existence is this body. And in between, there are many different levels. Okay? The soul is above time and space, your body is not. So something which is above time and space, you cannot say where it is. Right? But body-wise, you can say that you are in Husainia, you're in certain place, you're sitting down, and the time is such and such. But your soul is not bound by time and space. So you can't say what it is. You can't say it's inside, you can't say it's outside, you can't say it. When something is above time and space, how are you going to quantify it? So as a person goes through their awareness, you have to start getting yourself starting from the lowest point. Our body is a property of Allah subhanahu wa ta'ala. This is not who we are. This is our lowest level. And then you move forward. I'll give you one example and that's it on this question. How many floors does this building have? Two? Two floors? Imagine if this building had 1,000 floors. You can imagine? Now, what is on the second floor? Can you see? No. So to you, what is there? Just this floor. True? Unless and until somebody told you that there is another floor, you might not even think that there is another floor. True? But somebody tells you that there is another floor, I'm telling you there is 1,000 floors. Right? So what happens is that this body of ours is the lowest form of that one building. If a building has 1,000 floors, how many buildings are there? How many buildings? With 1,000 floors, how many buildings? Just one. You're also just one. But you not only have 1,000 floors, you have infinite number of floors. And in this infinite number of floors, the lowest floor is your body and the highest floor is your soul. And in between, there are infinite number of levels, and in these levels, because there's no window, there is no communication and so forth, when you're on one floor, you feel this is it. You know, my date of birth is June 11, 1973. Actually, it's not that. Because after 4 months, my soul was connected to my body and I was moving. So actually, it should be 6 months back. Because I was alive. And my mother was in this world and I was in this world. True? So in reality, no, mother being there and the world being there and I being there, but there are so many different levels. True? But until and unless you transfer from one level into the other, you don't realize. Right? But when a child is born, the child realizes, okay, this is another world. Now I have to start breathing the air, I have to eat, and all this. And when you die, it's another. You go through the door of death, wow, this is barzakh. Barzakh mein bhi hoga, achha, ye bada ghar, yaar, aga sahab ka ye bada ghar, ye, masan tension lage hue hain, ye istiqbal ho raha hai, ye sara kuch, wo bhi ek duniya hai. वहां से फिर थोड़ी देर गुजरेगी फिर एक और दुनिया में चले जाएंगे है नी रोजे माशर होगा सब लोग खड़े होंगे अच्छा ये थे एक्चुअल आगा साहब तो ये थे थोड़ा हिसाब किताब होगा फिर जन्नत दोजख लेकिन क्या होगा कि उस जगह पे जाके आप पूरी बिल्डिंग को देख पाएंगे उधर जाके आप पूरी बिल्डिंग को देखेंगे अब वो 1000 फ्लोर्स आपको ईच फ्लोर पे नहीं है ना आप अब आपको वो पूरी की पूरी बिल्डिंग जो आप हैं वो नजर आए कि जो जो पर्दे थे वो हट गए ना फ्लोर्स के ऊपर जो पर्दे थे वो हट गए अब आपको सब कुछ नजर आ रहा है एक टाइम में इस वक्त नहीं लेकिन वो लोग जो अल्लाह सुब्हानहू व तआला के नजदीक जाते हैं एक मरहले से दूसरे मरहले तीसरे मरहले चौथे मरहले वो जैसे जैसे जाते जाते हैं इस सफर पे उनको वैसे वैसे मुख्तलिफ वो फ्लोर्स हैं वो नजर आते रहते हैं अपने वजूद की एग्जिस्टेंस और जैसे जैसे वो आगे बढ़ते हैं वो इन्फिनिट दर्जात हैं जो शख्स जहाँ पे जिस दर्जे तक पहुँच जाए तो हकीकत में सैर और सुलूक के अंदर सफ़र जिस्म से ही शुरू होता है लेकिन उसका जो इख्तिताम होता है आला अलीन पे वो जब रूह को भी देख लेते हैं तो उसके बाद वो कुर्ब का मकाम है जो कि फना है और वहाँ पे फिर सिर्फ और सिर्फ खुदा की ज़ात है इंसान अपने आप को वो देखता नहीं है अब वो कहानियाँ लगती हैं हमें कुकाफ की या कोई साइफाई चीज़ें लगती हैं लेकिन आज की दुनिया में मादियत की दुनिया में रहते साइफाई है वो लेकिन ये अचीव किया हुआ है लोगों ने ये हो सकता है एनीथिंग एल्स अगर देखें जो मार्फत है वो इल्म नहीं है और वो शनाख्त नहीं है इल्म और चीज़ है शनाख्त और चीज़ है मार्फत और चीज़ है ठीक है हम बहुत सारी चीज़ों को इल्म को कभी मार्फत कह देते हैं कभी शनाख्त को मार्फत कह देते हैं कभी मार्फत को इल्म कह देते हैं हम इस तरह से जो है ना वो थोड़ा से अपने आप को कन्फ्यूज़ करते हैं इल्म अब ज़ाहिर इल्म और शनाख्त और मार्फत के हमारे पास टाइम नहीं है लेकिन आपका सवाल है आसार के हवाले से जब तक हमें यही नहीं पता लगेगा कि मार्फत क्या चीज़ है तब तक हम उसके आसार को भी दर्द नहीं कर सकते अगर हमें ये समझ में आ जाए कि इल्म क्या है तो फिर अगर किसी के पास इल्म है तो हमें आसार नज़र आएंगे लेकिन अगर हमें यही ना पता हो कि इल्म क्या चीज़ है तो हमें कैसे वो आसार नज़र आएंगे है ना आसार को देखने के लिए उस चीज़ के जिसका आपको असर चाहिए या देखना चाहते हैं उस चीज़ के बारे में आपको पता होना चाहिए मतलब हम समझते हैं इल्म को कि ये मतलब अगर कोई शख्स हाउसा चला गया तो वो अब एक आलिम है या कोई यूनिवर्सिटी चला गया तो वो एक आलिम है पढ़ा लिखा शख्स है आपने देखा ना कि कितने पढ़े लिखे शख्स जाहिलों वाली हरकतें करते हैं ऐसा है नहीं आप कहते भी हैं कि भाई इतने पढ़े लिखे हो कम से कम ये वाली हरकतें तो ना करो ऐसे होते तो फिर अगर वही पढ़ा लिखना सलाम अगर वही पढ़ा लिखना जिसको हम तसव्वुर करते हैं पढ़ना लिखना इल्म है ना वो अगर किसी के पास हो तो हम कहते हैं कि भाई ये आसार तुम्हें होने चाहिए थे नहीं है इसका मतलब क्या है कि तुम पढ़े लिखे नहीं हो तो इसलिए ज़रूरी है कि पहले इंसान को पता लगे कि भाई मार्फत क्या चीज़ है इल्म क्या चीज़ है शनाख्त क्या चीज़ है और फिर उन चीज़ों को जानने के बाद फिर वो आसार जो है वो उसको नजर आए अभी तक अगर सब हम हो सकता है कि इल्म के भी जो दर्जात हैं उसमें उस मैं अपनी बात कह सकता हूँ कि मुझे किसी भी जगह पर नहीं पहुँचे जब आप अगर एक दर्जे भी इल्म की अगर आप हासिल कर लें आप उसको शनाख्त में बदल सकते और अगर शनाख्त के एक दर्जे को भी आप हासिल कर लें तो उस शनाख्त को आप मार्फत में बदल सकते हैं ठीक है इल्म का एक दर्जा क्या कि मतलब मुझे किंडरगार्टन में मेरी टीचर मुझे कहती है कि यू नो 2+2=4 ठीक है तो हम लाइक 2+2=4 दिस इज नॉलेज ये इल्म اب شناخت کی اس کو میں کس مرحلے پہ لکھ رہا ہے, وہ مجھے دکھاتی ہے کہ دیکھو یہ دو چیزیں, یہ دو چیزیں ان کو ہم نے دیکھو اکٹھا کر دیا, اب گنو کتنا ہے, کیونکہ تو چار صحیح ہے. اب میں خود بھی جب ان چیزوں کو اکٹھا کروں گا تو میں کہوں گا یہ چار ہے. میں نے علم کا ایک درجہ حاصل کیا, اس کے بعد اب میں ایک شناخت کے درجے پہ آ گیا, ٹھیک ہے, اور اس کے بعد پھر میں ایک کوئی نہ کوئی درجہ معرفت کا بھی حاصل کر سکتا ہوں. تو معاملہ کیا ہوتا ہے کہ اگر آپ جو آپ نے پڑھا ہے, جو آپ کے پاس علم ہے, جب آپ اس کو عمل میں لے کر آتے ہیں تو وہ آپ شناخت کے درجات کے اوپر جاتے ہیں, جب شناخت کے درجات پہ آپ یقین کے درجات پہ پہنچے تو پھر آپ معرفت کے درجات کو حاصل کرتے ہیں. لیکن جہاں پہ ہر ایک چیز کے لیے مقدمہ بن رہا ہے, علم مقدمہ بن رہا ہے شناخت کے لیے, شناخت مقدمہ بن رہی ہے معرفت کے لیے, اور یہ معرفت جو ہے مقدمہ بنے گی خدا کے قرب کو حاصل کرنے کے لیے. اس لیے آپ دیکھتے ہیں کہ بہت سارے لوگ جن کے پاس علم کے ہیں درجات لیکن ان کے پاس شناخت نہیں ہے, انہوں نے پڑھا ہے خدا کے بارے میں لیکن شناخت نہیں ہے ان کو, ابھی تک وہ جو ہیں, ابھی تک وہ عیسائی ہیں اور یونیورسٹیز میں پڑھا رہے ہیں اسلامیہ, اسلامک سائنسز کو زیادہ تر یونیورسٹی کے اندر جوز اور کرسچن پڑھا رہے ہیں. ان کے پاس علم ہے توحید کا لیکن اس کو انہوں نے پیادہ نہیں کیا, انہوں نے عمل میں نہیں لائے, وہ شناخت کے اس درجے پر نہیں پہنچ سکے کہ کہہ سکیں لا الہ الا اللہ, یہ شہادت پڑھ سکیں کہ لا الہ الا اللہ, اب وہ بھول گئے کہ وہ کسی معرفت کے درجے پہ پہنچے. انہوں نے علم حاصل کیا, وہ پھر شناخت کے درجے پہ آتے کہتے ہیں ہم مسلمان ہوئے, مسلمان ہو کے وہ اپنی چیزوں کو جو ہے فروع دین کے اوپر عمل کرتے, خدا کی عبادت کرتے 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 وہ پھر معرفت کے کچھ لیول پہ پہنچے اور پھر وہاں سے پھر وہ سفر آگے بڑھتا. تو یہ ایک چیز ہے, ٹھیک ہے. سو خاص سے کتنا ٹائم آگا ہمارے پاس, 10 منٹ, 5 منٹ اور. سوال یہ ہے کہ ہاؤ ٹو کلین یور سول, ہاؤ ٹو اوائڈ انوانٹیڈ تھاٹس, اپنی روح کو پاکیزہ کیسے کر سکتے ہیں. In 5 minutes, it's probably even to attempt this question would be not right. But since the question has been put, I will just say maybe one or two things. Okay. Cleaning of the soul, or to make the soul pure, you have to kind of recognize what the soul started as, purity. And a lot of the times when you have a, like you have a white shirt, it becomes dirty. You wash it, not all the dirt comes out, not all the color comes out, it gets dirty again, and eventually the shirt color, what was original, you forget. Ye jo white shirt thi, yani ab wo purple lag rahi na aapko, it looks like purple, but originally it was not purple. But how do you know what the original color was? Right? So purity has a measuring scale. It was a starting point for the soul. We need to first find that out. Then we can use that as control and then go through our soul to purify it. Right now our souls are in the condition ke original pata hi nahi hai ke wo kya tha. Itne gunah kar kar ke ہماری جو روح ہے وہ اس حالت کے اندر آ گئی کہ پتہ ہی نہیں لگتا کہ وہ پہلے کیسی تھی. تو the initial part of the soul where it starts is just in one sentence was just inna lillahi wa inna ilayhi rajiun, that we were with Allah subhanahu wa ta'ala, we are to him and we are going to return to him. So your actual initial state of purity or being constant is the closeness to Allah subhanahu wa ta'ala. That is what your initial stage was. And that is the stage that you have to return yourself. And if you can return yourself to that state, your soul is purified. Okay. And how to do that? You have to figure out what your bad habits are. You have to figure out what your good habits are. You have to figure out what your reactions are. You have to figure out what it is that triggers inside of you that makes you angry. What triggers inside of you that makes you jealous. What triggers inside of you for you to become something of a source of oppression and injustice other than being a source of justice and purity. Right? You have to figure out inside of yourself. But let's start with baby steps. Right? As I said, let's start with baby steps. Let's figure out this one thing, which I said, let's go through anger. Okay? If anger is an issue, we need to get rid of that anger. To that point where it becomes in harmony, that where we have to get angry, we get angry, and where we do not have to get angry, we don't get angry. And we can carry on doing that, we will achieve that state of purity, which was our initial state. Okay. So the process is long and lengthy, but inshallah, if Allah subhanahu wa ta'ala helps you and I in this holy month of my Ramadan that is about, that we are about to enter into it, figure out one of your habits, start on that, and once you're done, start on the next one, and slowly, slowly, you'll see the actual initial state of purity before we got into this world. When Allah subhanahu wa ta'ala said that this is my soul. Right? So inshallah, may Allah subhanahu wa ta'ala bless you and give you more wisdom and courage to be able to benefit from the month that is coming up. And may Allah subhanahu wa ta'ala give us the tawfiq right now for us to prepare enough that when we enter into it, we get the most benefit. May Allah subhanahu wa ta'ala in this holy month accept our prayers. And one prayer that you all and I will also do is for the coming of our Imam. May he come as soon as possible and that we are his slaves and followers. Bismillah ar-Rahman ar-Rahim wa al-Asr. Inna al-insana lafi khusr illa al-ladhina amanu wa amilu s-salihat wa tawassu bil-haqq wa tawassu bil-sabr.